यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद पुनर्गठनका सम्बन्धमा संचार माध्यममा आएका हल्लाका पछाडि नलाग्न र आत्मविश्वासका साथ काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा कोरोना संक्रमण निरन्तर बढ़दो। हिजो 1359 जनामा संक्रमण पुष्टि। हिजो 1354 जना संक्रमित निको भई घर फिर्ता। कोरोना संक्रमण तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन तथा मापदण्ड विपरीत फैलाइएका भ्रमका प्रभावमा नपरी निर्देशनहरू अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। सिकाईको स्तर सुधार गर्न विश्व ब्याङ्कद्वारा नेपाललाई 1,27,00,00,000 रूपियाँ बराबरको अनुदान सहयोग स्वरूप उपलब्ध। र रूसी वैज्ञानिकहरूले तयार पारेको कोरोना भाइरस विरूद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको प्रतिवेदन प्रकाशित। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संचार माध्यममा आएका हल्लाका पछि नलागी आत्मविश्वासका साथ काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। हिजोको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री ओलीले खाली ठाउँमा मन्त्री राख्न आवश्यक भए पनि मन्त्री परिषद फेरबदल नहुने बताउनु भएको परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। हिजोको बैठकमा प्रधानमन्त्री ओलीले पदावधि सकिनुभएका मन्त्री डाक्टर युवराज खतिवड़ालाई महत्वपूर्ण जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्नुभएको परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो। आजैदेखि राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले हिजो सरकारका मुख्य सचिव मार्फत प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको छ। राजीनामासँगै खतिवड़ाले आफ्नो कार्यकालमा दुवै मन्त्रालयहरूमा भएका प्रगतिहरूको विवरण पनि पेश गर्नुभएको जनाइएको छ। यसअघि हिजो संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा डाक्टर खतिवड़ाले मन्त्रालयले प्रारम्भ गरेका राम्रा कामहरूले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा डाक्टर युवराज खतिवड़ाले सम्हाल्दै आउनुभएको अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नु भएको छ। कोरोना भाइरसबाट हिजो 1354 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 1354 जना संक्रमण मुक्त भएसँगै हालसम्म 25,561 जना कोरोना भाइरस संक्रमण मुक्त भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हालसम्म 58% संक्रमण मुक्त भएका छन्। यसै गरी हिजो 13,638 नमूना परीक्षण गर्दा थप 1,359 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म 7,45,490 नमूना परीक्षण गर्दा 44,436 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। मन्त्रालयका अनुसार हिजो काठमाडौँमा 386, भक्तपुरमा 36 र ललितपुरका 32 जनामा संक्रमण पुष्टि भएको छ। हिजो थप 14 जनाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 271 पुगेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले कोरोना संक्रमण तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन तथा मापदण्ड विपरीत फैलाइएका भ्रम र अफवाहको प्रभावमा नपरी सबै निर्देशनहरू अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ। मन्त्रालयले विश्व स्वास्थ्य संगठन लगायत जनस्वास्थ्य क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेका निकायहरूको निर्देशन एवं सरुवा रोग विशेषज्ञहरूसँगको परामर्शपछि मात्रै विभिन्न अनुरोध जानकारी तथा सूचनाहरू प्रसारण गर्ने गरेको डाक्टर गौतमले बताउनुभयो। यसैबीच बुटवलको कोरोना विशेष अस्पतालमा थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासीको प्रतापपुर गाउँपालिका 2 की 37 वर्षीय महिलाको आज बिहान 6 बजे र बुटवल 11 का 40 वर्षीय पुरूषको गैराति 11 बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउन खुकुलो गर्दै यही भदौ 31 गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। बिहान 7 बजेदेखि अपराह 4 बजेसम्म दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको छ। पाल्पामा 2 सातादेखि जारी लकडाउन खुला गरिएको छ। लकडाउन खोलिए पनि अन्तर जिल्ला सिमानामा भने कडाई गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ़िरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः 1 हप्ता थपेको छ। कास्की जिल्लाभर लागू हुने गरी भदौ 27 गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीलाई कड़ाईका साथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने मम्मी चाइना जाने दुवै जना फेसबुक र भाइबरमा जीरो अनि हामीले कसरी कन्ट्याक्ट गर्ने
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ बेला बेलामा कुरा गर्न केही समस्या छैन
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त
किन थाहा नहुनु यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब बाँकी समाचार भदौ 17 गते रातिको बाढ़ी र पहिरोले बागलुङको ढोरपाट नगरपालिका 9 बोबाङमा मृत्यु भएका 14 जना मध्ये 13 जनाको शव शनाखत भएको छ शनाखत भएका वडा नम्बर 9 घर भएकी 23 वर्षीय दिलमाया पुन 31 वर्षीय रिम कुमारी घरती मगर वडा नम्बर 9 कै 26 वर्षीय केशमाया विक 11 वर्षीय मदन विक 22 वर्षीय जीवन विक र 11 वर्षीय डल्ले विक रहेका छन् उनीहरूको शव आवश्यक कानूनी प्रक्रिया पुर्याएर आफन्त खुजीमा लगाइएको इलाका प्रहरी कार्यालय बुर्ती बाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो त्यसै गरी 6 वर्षीय विराज बिक 65 वर्षीय ज्योति पुन 23 वर्षीय दिलमाया पुन 31 वर्षीय प्रेम पुन 13 वर्षीय पुनी बिक 65 वर्षीय डोटी पुन र 46 वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको उहाँले बताउनुभयो घटनामा बेपत्ता भएका 24 जनाको खोजी कार्य जारी रहेको जनाएको छ यसैबीच गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटा नगरपालिका 9 सोप्राङको बाढ़ीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै प्रभावितहरूलाई राहत सामग्री प्रदान गर्नुभएको छ नेपाली कांग्रेसले बाढ़ी पहिरो डुबानबाट विस्थापित भएका घर परिवारलाई सुरक्षित स्थानमा पुनस्थापना गरी राहत वितरण र मृत्यु भएका घर परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ कांग्रेस संसदीय दलले एक विज्ञप्ति मार्फत बाढ़ी पहिरो र डुबानको क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्नुका साथै जोखिमयुक्त स्थानलाई पहिचान गरी त्यहाँका नागरिकलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गर्न आग्रह गरेको हो शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक प्रणालीको सिकाईलाई शैक्षिक सत्रका रूपमा मान्यता दिई त्यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक अभिभावक र विद्यार्थीमा आह्वान गर्नुभएको छ मन्त्री पोखरेलले हिजो आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाईलाई मान्यता दिनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो विश्व ब्याङ्कले नेपालमा सिकाईको स्तर सुधार गर्न 1.27 करोड़ रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ अर्थ मन्त्रालयमा हिजो आयोजित एक कार्यक्रममा अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्री कृष्ण नेपाल र मालदिव्स नेपाल र श्रीलंका लागि विश्व ब्याङ्कका निर्देशक फारिस हदाद जारभुसले हस्ताक्षर गर्नुभयो अब केही अन्तर्राष्ट्रिय समाचार रूसी वैज्ञानिकहरूले तयार पारेको COVID-19 कोरोना भाइरस विरूद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ विश्व प्रसिद्ध स्वास्थ्य सम्बन्धी अनुसन्धानत्मक पत्रिका द ल्यान्डसेटमा रूसी वैज्ञानिकहरूले प्रकाशित गरेको उक्त प्रतिवेदनमा खोप लगाइएका सबैजसो कोरोना भाइरस संक्रमितहरूमा एन्टीबडी विकसित भएको र खोपको गम्भीर नकारात्मक असरहरू पनि नदेखिएको उल्लेख छ रूसले अनुसन्धानको नतिजा प्राप्त हुनुअघि गत अगस्तदेखि नै खोपको प्रयोग शुरू गरिसकेको थियो यसैबीच केही विज्ञहरूले खोपको उपयोगिता र प्रभावकारिता देखाउन उक्त परीक्षण धेरै सानो भएको बताएका छन् प्रत्युत्तरमा रूसले प्रतिवेदनमा उल्लेखित नतिजाले सबै आलोचनाको खण्डन गर्ने जनाएको छ विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 1067 जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित 87,115 जना थपिएका छन् अमेरिकामा गत 24 घण्टामा 978 जनाको मृत्यु भएको छ भने 52,027 जना नयाँ संक्रमित थपिएका छन् ब्राजिलमा गत 24 घण्टामा 855 जनाको मृत्यु भएको छ भने 45,651 जना नयाँ संक्रमित थपिएका छन् विश्वभर हालसम्म 2,67,92,000 भन्दा बढ़ी संक्रमित भएका छन् कोरोना संक्रमित मध्ये 8,78,900 बढ़ीको मृत्यु भएको छ भने 1,89,04,000 भन्दा बढ़ी कोरोना संक्रमण पछि निको भई घर फर्किएका छन् अब मौसम आज देशभर सामान्यतया बदलिरहेकै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश एकाएक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक मन्त्री परिषद पुनर्गठनका सम्बन्धमा संचार माध्यममा आएका हल्लाका पछाडि नलागि आत्मविश्वासका साथ काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा कोरोना संक्रमणको दर निरन्तर बढ़दो। हिजो 1359 जनामा संक्रमण पुष्टि। हिजै 1354 जना संक्रमित निको भई घर फिर्ता। कोरोना संक्रमण तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन तथा मापदण्ड विपरीत फैलाइएका भ्रमको प्रभावमा नपरी निर्देशनहरू अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। सिकाएको स्तर सुधार गर्न विश्व ब्याङ्कद्वारा नेपाललाई 1,27,00,00,000 रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध। र रूसी वैज्ञानिकहरूले तयार पारेको कोरोना भाइरस विरूद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको प्रतिवेदन प्रकाशित। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।